درپیش جو کوئی مسئلہ پوچھ لے حاضر ہوں ہم ان کی بارگاہ.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. مدنی چن کے ناظرین پروگرام دارالفتا اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں، مرحبا کہتے ہیں. اول تاخیر ہمارے ساتھ پروگرام میں آپ شامل رہیے، انشاء اللہ العزیز بہت سے دینی شرعی مسائل وہ سیکھنے کو ملیں گے. آج کے ہمارے مہمان مفتی محمد حسان عطاری ہیں، ان کو خوش آمدید کہتے ہیں. کیسے مزاج؟
الحمدللہ رب العالمین.
ماشاء اللہ، بڑھتے ہیں ہم اپنے ناظرین کے سوالات کی طرف، دیکھتے ہیں کیا پوچھنا.
میرا نام محمد حسن رضا عطاری ہے. میرا مفتی صاحب سے یہ سوال ہے، کیا مرد سونے کی انگوٹھی پہن سکتا ہے یا نہیں؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی
بسم اللہ الرحمن الرحیم. متعدد احادیث میں، بہت ساری احادیث میں نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس بات کو بیان فرمایا ہے کہ میری امت کے مردوں پر ریشم اور سونے کو حرام قرار دیا گیا، ان کے لیے حرام ہے. بعض مخصوص صورتوں کے علاوہ یہ سونا اور اسی طرح ریشم، یہ مرد کو پہننے کی بالکل بھی اجازت نہیں ہے، اس کے اوپر حرام ہے. تو سونے کی انگوٹھی مرد کو پہننا یہ حرام اور گناہ کا کام ہے، اور اس کو پہن کر اگر نماز بھی پڑھی تو نماز بھی مکروہ تحریمی ہوگی اور دوبارہ اسے پڑھنا پڑے گا. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے مرد کو صرف اور صرف چاندی کی ایک ایسی انگوٹھی پہننے کی اجازت عطا فرمائی ہے کہ جس کا وزن 4.5 ماشے سے کم ہونا چاہیے. تو اتنی وزن کی اگر آپ انگوٹھی پہنتے ہیں تو ٹھیک ہے، جس میں ایک نگینہ لگا ہوا ہو، ایک سے زیادہ نگینہ بھی نہ ہو اور بغیر نگینے کی بھی وہ نہ ہو اور ایک ہی ہو تو مرد پہن سکتا ہے، وہ بھی پہننا جائز ہے. یہ کو پہننے کی پذیرائی برحال احادیث طیبہ کے اندر موجود نہیں ہے. تو سونے کی انگوٹھی تو برحال یہ مرد کسی صورت نہیں پہن سکتا، پہنے گا تو گناہگار ہوگا.
ٹھیک ہے. اچھا جی، سورہ واقعہ پڑھنے کے حوالے سے جو اس کی برکات ہیں، تو یہ آدمی پڑھتا رہے کب تک اس کے فوائد ظاہر ہوں گے؟ اس طرح کے سوالات کئیوں کو ذہنوں میں آتے ہیں، کیا کہتے ہیں؟
کہ فوائد تو ہو سکتا ہے کہ ایک مرتبہ پڑھنے پر ہی ظاہر ہو جائے، کیونکہ فاقے سے اور محتاجی سے یہ صورت بچانے والی ہے. اب فاقہ اور محتاجی، یہ بہت ساری اس کی صورتیں بنتی ہیں اور الگ الگ لوگوں کی کنڈیشن کے اعتبار سے اس کی لوگوں کو محتاجی پہنچتی ہے. تو ہو سکتا ہے کہ اس صورت کی وجہ سے آپ کو ابھی اگر کوئی معمولی فقر و فاقہ پہنچا ہوا ہے تو ممکن ہے کہ بہت بڑی جو محتاجی آپ کو پہنچنے والی تھی وہ اس کی برکت سے دور کر دی گئی ہو. تو بہرحال اس کو مسلسل پڑھتے رہنا چاہیے اور بحیثیت قرآن اس کو پڑھیں، اللہ پاک کی رضا کے لیے پڑھیں. حدیث پاک میں موجود یہ فضیلت جو آئی ہے وہ انشاءاللہ تبارک و تعالیٰ ملے گی. یہ نہیں ہے کہ اس کو 40 دن پڑھ لیں تو 100 دن پڑھ لیں تو 1 سال پڑھ لیں، بلکہ یہ ہمیشہ پڑھتے رہنا چاہیے. انشاءاللہ تبارک و تعالیٰ اس کے فوائد یہ ظاہر ہوں گے کہ فقر و فاقہ بھی دور ہوگا، محتاجی بھی دور ہوگی اور اللہ پاک رزق حلال واسے بھی عطا فرمائے گا.
ٹھیک ہے. اور اس طرح کے جب بھی کوئی وظائف ہوں یا اس طرح کی جو چیزیں جن میں ہم پڑھتے ہیں کہ یہ ملے گا، انشاءاللہ ثواب تو ملے گا ہی ملے گا اللہ کی رحمت سے، لیکن اس کے جو دیگر فوائد ہیں اس میں بیسک یہ کہ اللہ پر توکل اور بھروسہ، اعتماد. یعنی جب ہم دعا بھی مانگیں تو اس طرح رب کی بارگاہ میں دعا مانگیں کہ فرمایا گیا کہ تم اللہ سے دعا مانگو کہ تمہیں یقینی کیفیت ہو، یعنی یقین کرو کہ اللہ دعا ہماری قبول فرمائے گا. تو اس کیفیت کے ساتھ ہمیں یہ چیزیں، ورد وظیفے ہوں یا کچھ اور ایسی چیزیں، وہ پڑھتے رہنا چاہیے. اور خاص طور پر احادیث طیبہ میں فرمایا گیا ہے سبحان اللہ، تو انشاءاللہ وہ فضیلت ضرور حاصل ہوگی، ثواب بھی حاصل ہوگا، فوائد بھی ملیں گے. کوشش کریں کہ درست تلفظ کے ساتھ، درست مخارج کے ساتھ اس سورہ مبارکہ کو پڑھا جائے، یا جو بھی آپ کچھ اور پڑھتے ہیں تو ان میں مخارج، تلفظات، ان کے بھی خیال کر کے اور اچھے انداز سے. اور یہ بھی ہو سکتا ہے کہ کسی کو سنا دی جائے، چند دن آپ اس کا سبق لیں اور اپنی پریکٹس کر لیں تو امید ہے انشاءاللہ اگر کچھ اس میں غلطیاں ہوئیں تو وہ غلطیاں بھی دور ہو جائیں گی. اور پھر اس کو انگلیوں کے پورے پہ یوں گننا نہ شروع کرے گا, اب 15 دن ہو گئے تو اب 16ویں دن مجھے یہ فائدہ ملنا ہے. آپ پختہ اعتماد کے ساتھ, یقینی کیفیات کے ساتھ پڑھتے رہیں, انشاءاللہ اللہ ضرور رحمت فرمائے گا. اور جیسا مفتی صاحب نے کہا کہ ہو سکتا ہے اس کی بدولت اور آنے والی مشکلات مصیبتیں وہ بھی دور ہو رہی ہیں, تو یہ بھی اس طرح کے فوائد بھی حاصل وہ ہوتے ہیں. مزید کچھ ایس ایم ایس بھی ہیں, لیکن بڑھتے ہیں آپ کے سوالات کی طرف.
میں لاہور سے بول رہا ہوں, اور پوچھنا میں نے یہ تھا کہ ہم درود شریف جو ہے وہ چلتے چلتے بھی پڑھ سکتے ہیں یا بیٹھ کے ایک جگہ پہ؟
ٹھیک ہے, مزید
میرا سوال یہ ہے کہ اگر ایک بندہ ایک رکعت سے رہ گیا ہے نماز میں, اور اس کی وہ سلام پھیر لے امام کے ساتھ, پھر ایک سلام پھیر لے, پھر اسے یاد آ جائے, پھر وہ اٹھ کے نماز پڑھ لے, تو اس پر سجدہ سہو لازم ہوگا یا نہیں ہوگا؟ یا اگر صورتوں کی ترتیب میں غلطی ہو جائے جو صورتیں پڑھی جاتی ہیں, تو وہ سجدہ سہو کرے گا یا نہیں؟ برائے مہربانی اس کا جواب دے دیں.
جی, چلتے پھرتے دروشی پڑھنا,
درود شریف چلتے پھرتے بھی پڑھ سکتے ہیں, اس میں کوئی حرج نہیں ہے. اور جب موقع ملے, جب وقت حاصل ہو, اس وقت نبی پاک صلی اللہ علیہ وسلم کی ذات گرامی پر درود پاک پڑھتے رہیں. وضو ہو یا وضو نہ ہو, بہر صورت درود پاک پڑھ سکتے ہیں. البتہ یہاں مشورہ یہی عرض ہے, اور یہی ایک طریقہ کار بھی ہے کہ اپنے دن کا کوئی وقت مخصوص کر لیں, یعنی دن رات کے اندر کوئی وقت ایسا مخصوص کر لیں کہ جس میں بیٹھ کر توجہ کے ساتھ باوضو ہو کر نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی ذات گرامی پر کچھ تعداد کے اندر ضرور درود پاک پڑھا کریں. یعنی اس میں آپ کی توجہ ساری کے ساری نبی محترم صلی اللہ تعالیٰ علیہ وسلم کی ذات گرامی کی طرف ہو کہ آپ ان کی بارگاہ میں درود و سلام یہ پیش کر رہے ہیں, اور نبی پاک صلی اللہ علیہ وسلم آپ کا درود و سلام سن رہے ہیں. بھلے تھوڑی ہی مقدار ہو, لیکن یہ ہونی چاہیے. پھر اس کے علاوہ جب آپ کو موقع ملتا ہے, اٹھتے بیٹھتے چلتے پھرتے وضو ہے یا نہیں ہے, بہتر وضو ہونا چاہیے ہر وقت, لیکن اگر وضو نہیں بھی ہے تو بھی نبی پاک صلی اللہ علیہ وسلم پر درود پاک پڑھتے رہیں گے, تو انشاءاللہ تبارک و تعالی اس کی برکات دو جہاں کے اندر ظاہر ہوں گی.
ٹھیک ہے, دوسرے سوال کا, امام کے ساتھ سلام پھیر دیا تھا, غلطی ہو گئی, اور اب کیا آخر میں ان کو بھی کچھ سجدہ صاف کرنا ہے, کیا کرنا؟
جس کی کچھ رکعتیں رہ گئی ہیں اور امام نے سلام پھیرا اور اس نے بھی غلطی سے امام کے ساتھ سلام پھیر دیا, تو اگر تو جان بوجھ کے کوئی سلام پھیرے تو اس صورت میں تو اس کی نماز چلی جائے گی, لیکن اگر بھول سے اس نے سلام پھیر دیا تو اب یہ دیکھا جائے گا کہ امام کے بالکل ساتھ ساتھ اس نے سلام پھیرا ہے اور اسے یاد آ گیا, تو اب وہ فوراً کھڑا ہو جائے, آخر میں اسے سجدہ سہو نہیں کرنا پڑے گا. لیکن اگر امام کے سلام پھیرنے کے کچھ دیر بعد, یعنی جیسے عام طور پہ ہمارے یہاں ہوتا ہے کہ کچھ فاصلے سے سلام پھیرتے ہیں, تو اس صورت میں نماز جو ہے وہ سجدہ سہو اس کے اوپر لازم ہو جائے گا, آخر میں اس کو سجدہ سہو کرنا ہوگا. اور عمومی طور پر ہمارے یا جو صورت پائی جاتی ہے وہ یہی صورت ہوتی ہے کہ امام کے سلام اور مقتدی کے سلام میں کچھ فرق ہوتا ہے, کچھ فاصلہ ہوتا ہے, بالکل امام جس وقت میں سلام پھیر رہا ہے اسی وقت کے اندر, اسی ٹائم کے اندر کوئی دوسرا مقتدی جو ہے وہ سلام پھیر رہا ہو, ایسا نہ ہونے کے برابر ہوتا ہے. تو بہرحال جو عمومی صورتحال ہے, جو عام طور پہ صورتحال ہے, جو عام طور پہ لوگ سلام پھیرتے ہیں, اس کے اعتبار سے چونکہ آپ نے بھول کا سلام پھیرا ہے اور آپ کی ابھی رکعت باقی تھی, تو اس صورت میں آپ کھڑے ہو جائیں گے اور آخر میں سجدہ سہو کریں گے.
ٹھیک ہے, اچھا ایک کو ترتیب میں اگر آگے پیچھے ہو جائے تو بھی سجدہ سہو ہے؟
نہیں, قرآن کی ترتیب کے ساتھ پڑھنے قرآن کے واجبات میں سے ہے, لہذا اگر کسی نے غلطی سے ترتیب آگے پیچھے کر دی تو نہ وہ گناہگار ہوگا نہ اس کے اوپر سجدہ سہو لازم ہوگا. اور اگر جان بوجھ کے اس نے ترتیب آگے پیچھے کی کہ پہلے سورہ ناس پڑھ لی پھر سورہ فلق پڑھی, یا پہلے سورہ اخلاص پڑھ لی پھر سورہ کوثر پڑھ لی, تو یہ جان بوجھ کے اگر اس طرح کرے گا تو بھی سجدہ سہو لازم نہیں ہوگا, البتہ وہ بندہ گناہگار ہوگا.
ٹھیک ہے, مزید سوال.
سوال درج یہ کہ اگر کسی کو طلاق دے دیا جس شخص نے, تو اس پر عدت واجب ہوگی عورت پر؟
اگر واقعی طلاق دے دی ہے اور جو شرائط ہیں عدت کی وہ پائی جاتی ہیں تو عدت لازم ہوگی. باقی اب کس طرح طلاق دی, رخصتی ہوئی یا نہیں ہوئی, خلوت سیاح ہوئی یا نہیں ہوئی, یہ بہت سارے سوالات ہیں جو آپ سے پوچھنا پڑیں گے اور اس کی وضاحت لینا پڑے گی, اس کے بعد ہی ہم آپ کو بتا سکیں گے کہ اس صورت میں عدت لازم ہے یا نہیں ہے.
ठीक है, तलाक के और इस तरह के जब भी कोई मसाइल हों तो उसमें कोशिश करें कि दारुल इफ्ता अहले सुन्नत से आप बराह रास्त उस पर आप फ़ोन पर रब्ता कर लीजिए। अगर आपके शहर में दारुल इफ्ता अहले सुन्नत मौजूद है तो कोशिश करें कि जिनका मसला है उनको डायरेक्ट आप दारुल इफ्ता अहले सुन्नत भेज दें। जी मजीद सवाल।
सवाल ये था कि मेरी परचून की दुकान है, साथ में सब्जी भी है, फ्रूट भी है, तो मेरा ये सवाल था नफे के मुतल्लिक, थोड़ा सा बता दें हदीस की रूह से कि नफा कितना होना चाहिए।
जी कुछ इस तरह के सवाल लोग आमतौर पर पूछते रहते हैं कि नफा, कोई कहते हैं माइनस था, कोई कहते हैं आटे में नमक, और काफी दफा हम बयान पहले भी कर चुके हैं, क्या है इसकी?
देखिए नफ़ा एक तो है जो जायज़ सूरत होती है कि इतना नफ़ा बंदा ले सकता है, तो अगर तो वहाँ कोई कानूनी पेचीदगी नहीं है तो नफ़े की मकदार शरीयत मुतहरा ने मुकर्रर नहीं की, हत्ता के फुकाहे कराम ने यहाँ तक लिखा है कि अगर कोई शख्स कागज़ का एक टुकड़ा 1,000 दिरहम के बदले बेचना चाहता है तो बेच सकता है, यानी 1,000 रुपये का 10,000 रुपये का उसने एक कागज़ का टुकड़ा बेच दिया तो चीज़ उसकी है, वो इसके बदले उसे बेच सकता है, उसको कोई मना करने वाला नहीं है, सामने वाले की मर्जी खरीदे ना खरीदे। अलबत्ता यहाँ जो दो तीन चीज़ें पेश नज़र रखने वाली हैं वो ये हैं कि सबसे पहले तो इसमें बहुत ज़्यादा हमारे यहाँ झूठ बोला जाता है कि मुझे पड़ी ही इतने की है, इतने की तो बाज़ार से मैंने ली है और आप मुझसे इतने की मांग रहे हैं, मुझे इसके अंदर नुकसान है, और भी उसके अंदर तरह तरह के हीले और तसव्वुरात जहन के अंदर रखे होते हैं, तो ये जो झूठ बोलते हैं ये झूठ बोल के इस तरह ज़ायद नफ़ा कमाना ये हराम है, ये गलत है, इसकी शरण इजाज़त नहीं है। और दूसरा एक पहलू है जो कानूनी पहलू होता है,
ठीक,
बसा औकात हुकूमत की तरफ से दुरुस्त अंदाज में रेट मुकर्रर किए जाते हैं, यानी वो रेट ऐसे होते हैं कि जो जिसके ज़रिए ना इसको नुकसान होता है ना ख़रीदने वाले को कोई इतना मुश्किल होता है, तो वहाँ कानूनी पाबंदियाँ आती हैं, तो फिर इस सूरत में कानून की यहाँ पर पैरवी करना होगी। नंबर तीन, तमाम चीज़ों से बढ़कर एक चीज़ है जो अखलाक की हैसियत रखती है, अखलाक वाली बात होती है कि बहुत सारी चीज़ें अगर चे के शरअन उसका जवाब निकल आता है कि ये चीज़ जायज़ है, लेकिन शरीयत मुतारा एक तो किसी चीज़ के वाजिब और उसके जायज़ और हलाल और हराम होने के एतबार से गुफ्तगू करती है, तो दूसरी तरफ हमारी नफ्स की, हमारी अखलाक की तरबियत करते हुए गुफ्तगू फरमाती है। लिहाजा अब आपकी चीज़ तो है जो आप महंगी भी बेच सकते हैं, लेकिन अब मिसाल के तौर पर ऐसा फ्रूट या ऐसी सब्जी है कि जो सब्जी ऐसी है कि जो आम इस्तेमाल की है और जो आप देख रहे हैं कि सामने वाला जो ख़रीदने वाला है उसकी इस्तेताअत इतनी नहीं है, उसकी जो परचेज़ की कुव्वत है वो ऐसी नहीं है कि आपसे आपकी डिमांड के मुताबिक वो ख़रीद सके, तो फिर यहाँ अखलाक के तकाजे आते हैं। इसी तरह कोई फ्रूट है, वो ऐसा फ्रूट है कि जो आम तौर पे, जैसे मिसाल के तौर पे केला है, बनाना, ये एक ऐसा फ्रूट कहलाता था कि जो गरीब भी खा सकते थे, अगरचे कि अब वो भी महंगा होता चला गया, लेकिन ये आम तौर पे ऐसा होता था कि लोग ले लेते थे, लेकिन अब एक अरसा हो गया इसको भी बहुत महंगा कर दिया गया, और बाज़ औक़ात तो इसकी कीमत बहुत बढ़ा दी जाती है। अब आप सामने देख रहे हैं और अल्लाह पाक ने आपको इतनी वसअत दी है कि आप मामूली नफ़ा लेकर ये आप बेच सकते हैं और सामने फ़र्द भी ऐसा मौजूद है, तो फिर इस सूरत में अखलाक के तकाजे बढ़ जाते हैं और वहाँ अखलाकी एतबार से आपसे ये डिमांड होती है कि ये चीज़ आप मुनासिब नफ़ा लेकर इसे बेच दें। या अमीर अहले सुन्नत तो इस हवाले से और ज़्यादा तरगीब दिलाते हैं कि गरीब आदमी सामने मौजूद है या सैयद ज़ादे वहाँ पर मौजूद हैं, तो फिर आपको तो चाहिए कि आप आधी कीमत पर उनको दे दें, और बाज़ औक़ात तो अगर फ्री में भी आप दे देते हैं तो ये नुकसान का सौदा नहीं होगा। तो बहरहाल अखलाक के तकाजों को भी पूरा करना चाहिए। अब चीज़ भले आपकी है लेकिन इसका मतलब ये नहीं कि आप सामने वाले की जान उसके ज़रिए से निकाल लें, बल्कि मुनासिब कीमत पर ही उसे आप बेचें।
ठीक है, वीडियो सवाल लेते हैं।
अस्सलाम वालेकुम, मेरा नाम अहमद अतारी है। मेरा मुफ्ती साहिब से सवाल है कि हम मुतालिया में अपना शौक कैसे बढ़ाएं, कि हम जब भी मुतालिया करते हैं तो हमें नींद हम पर गालिब आ जाती है, तो बराए मेहरबानी इस बारे में हमें इरशाद फरमा दी।
जी मुताला करने का शौक कैसे?
मुताला का शौक तो बहरहाल एक तो फितरी होता है, दूसरा कुछ ना कुछ मुताले के जरिए मुताले का शौक होता है। आप अगर बुजुर्गों के हालात पढ़ेंगे या उनके हालात को सुनेंगे कि किस कदर उनको मुताले का शौक था या मुताला करने की वजह से क्या क्या दीनी और اخروی فائدے، دنیاوی فائدے بندے کو حاصل ہوتے ہیں، تو یہ چیز اس کو مطالعہ کرنے کے شوق پر ابھارتی ہے، بندے کو تشویق پیدا کرتی ہے، شوق پیدا کرتی ہے کہ وہ مطالعہ کرے۔ تو آپ پہلے تو جو اس موضوع پر لکھی ہوئی کتابیں ہیں، جیسے حضرت علامہ مفتی فیض احمد اویسی صاحب رحمۃ اللہ کی طرح لکھی کتاب ہے مطالعہ کی اہمیت، اس کا مطالعہ کریں، اس کو پڑھیں۔ اسی طرح المزید العلمیہ کی طرف سے بھی ایک کتاب چھپی ہوئی ہے، حافظہ کیسے مضبوط ہو، تو اس میں بھی بہت سارے واقعات اس حوالے سے بزرگوں کے لیے
پڑھنے کے حوالے سے
کہ مطالعہ اس طرح کیا جاتا ہے۔ اسی طرح شیخ الحدیث قبلہ علامہ مفتی محمد قاسم صاحب دامت برکاتہ العالیہ کی علم اور علماء کے نام سے ایک کتاب ہے، تو اس کا آپ مطالعہ کریں، تو انشاءاللہ اس کا مطالعہ کرنے کی وجہ سے ایک تو شوق اور ذوق آپ کے اندر پیدا ہوگا، دوسرا یہ کہ مطالعے کے اصول بھی اس کے اندر لکھے ہوئے ہیں۔ کہ آپ نے کہا کہ نیند آتی ہے، اب آپ سارا دن کے تھکے ہوئے اور کام وہ کریں کہ تھکا دیں اپنے آپ کو، پھر اس کے بعد مطالعہ کریں گے تو آپ کے لیے مشکل ہو جائے گا۔ تو بعض اوقات نشاط کے اوقات ہوتے ہیں، وہ ہر ایک کے اپنے اعتبار سے ہوتے ہیں، کسی کو مغرب کے بعد ایک نشاط اور سکون کی کیفیت ہوتی ہے جس کے اندر وہ آسانی سے مطالعہ کر سکتا ہے، کسی کو عشاء کے بعد اس کا شوق حاصل ہوتا ہے، ذوق حاصل ہوتا ہے، کوئی فجر کے بعد اس کو مطالعے کے اندر ذوق آتا ہے، وہ آرام سے پڑھ لیتا ہے، اسے وہ چیز یاد رہتی ہے۔ تو اس کو پھر اپنی حالت کے اعتبار سے آپ دیکھ لیں کہ آپ کس وقت فریش ہوتے ہیں اور پڑھنا آپ کے لیے آسان ہوتا ہے، تو اس وقت میں پھر آپ پڑھیں، تو انشاءاللہ تبارک و تعالی یہ مطالعے کا شوق بھی آپ کا بڑھے گا، جو پڑھیں گے اس میں سے امید ہے کہ بہت ساری باتیں بھی آپ کو یاد رہیں۔
کئی لوگ ایسے ہوتے ہیں بعض اوقات ان کی، یا تو ان کو پڑھنے میں یعنی وہ سمت کا تعین کرنا کہ کیا پڑھنا ہے، انہیں کچھ لے کر ایسا بیٹھیں گے یا کچھ ایسا پڑھنے جو ان کا موضوع ہی نہیں ہے، ان سے متعلق بھی وہ چیزیں نہیں ہیں، اور پھر وہ ایک طرح کی شوق تو پہلے نہیں ہے، پھر بوریت میں چلے جانا، اور اس وجہ سے سرے سے جو ضروری مطالعہ ہوتا ہے وہ بھی چھوڑ جاتے ہیں۔ تو عام عوام کے لیے تو میں چاہوں گا، جیسے ہمارے ہاں اعلان ہوتا ہے کوئی رسالہ ہے اور وہ وائس میں بھی ہوتا ہے، پڑھ لیا کچھ وائس میں سن لیا، کیا کہیں گے آپ؟
بالکل ایسا ہی ہے، یہ شوق بڑھانے کے لیے ہی شروع کیا گیا ہے،
جی جی،
تاکہ ثواب بھی ملے اور شوق بھی پیدا ہو۔ اور یہ عمومی طور پہ رسالے ایسے ہوتے ہیں کہ جو تھوڑی بہت اردو پڑھے ہوئے ہوتے ہیں وہ اسے آسانی کے ساتھ پڑھ لیتے ہیں، ایک پرابلم اردو سمجھنے کا بھی ہوتا ہے اور اس کا مطالعہ کرنے کے اعتبار سے بھی بعضوں کو مشکلات پیش آتی ہیں، تو اپنی اردو کو بھی بہتر کرنے کی کوشش کریں، اور چھوٹے چھوٹے رسالے، حکایات کی کتاب جیسے سچی حکایات ہیں، روحانی حکایات ہیں، ان کتابوں کو بھی آپ اپنے مطالعے کے اندر لے کر آئیں گے، تو اس میں معلوماتی باتیں بھی ہیں اور دلچسپ انداز میں وہ چیزیں لکھی ہوئی ہیں۔ پھر اس کے بعد آپ کے اپنے ذوق پر ہے کہ اللہ نے آپ کو ذوق ایسا دیا ہے کہ فقہی مسائل جو ہوتے ہیں وہ آپ اچھی طریقے سے سمجھ سکتے ہیں، تو بہت ساری کتابیں علماء اہل سنت کی اس موضوع پر لکھی ہوئی ہیں، بہار شریعت ہے، تو اس کا آپ مطالعہ کر سکتے ہیں، تو مطالعہ بالکل آپ کو کرنا چاہیے۔ تفسیر صلاۃ الجنان ہے، آسان انداز میں لکھی گئی ہے، تو اس کا مطالعہ کریں، انشاءاللہ بہت ساری چیزیں حاصل ہوں گی۔
جی سوال ہے کہ کیا عورت رکوع میں اپنے ہاتھ گھٹنوں کے اوپر رکھے، اس کی وضاحت کر دیں کہ ہتھیلی وغیرہ، یا کہ اس کو مطلب گھٹنوں پر ہاتھ رکھنے کا نہیں ہے کیا؟
عورت کے لیے دیکھیں، سارے معاملات جو رکھے گئے ہیں وہ ستر کے اعتبار سے رکھے گئے ہیں، اور نماز کے اندر اس کا بہت اہتمام کیا گیا ہے، اور احادیث طیبہ میں بھی اس کی ترغیب موجود ہے، سنن بیہقی کے اندر اور اسی طرح مراسیل ابی داود کے اندر یہ احادیث موجود ہیں، کہ جس میں نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے عورتوں کو سجدہ سمٹ کر کرنے کا حکم دیا ہے، تو اس کی وجہ یہی ہے کہ یہ ان کے لیے زیادہ ستر کا، پوشیدگی کا سبب بنتی ہے، کہ عورت جتنا اپنے آپ کو سمٹے گی اتنا ہی زیادہ اس کے لیے اچھا ہوگا۔ تو یوں ہی رکوع کے اندر جو جھکنے کے حوالے سے فقہائے کرام نے بیان کیا، تو اتنا کہ اس کے ہاتھ گھٹنوں تک پہنچ جائے،
ٹھیک،
یہ رکوع کی ادنا یعنی کم سے کم مقدار ہوتی ہے، مرد کے لیے بھی کم سے کم مقدار یہ ہے کہ وہ اتنا جھکے کہ اس کے ہاتھ گھٹنوں تک پہنچ جائے، پورا یہ ہوتا ہے کہ اچھی طریقے سے جھک کر اپنے ہتھیلیوں کے ذریعے گھٹنوں کو پکڑ لے، لیکن عورت کے لیے فقط اتنا جھکنا ہے کہ وہ اس کے ہاتھ اس کے گھٹنوں تک پہنچ جائے، اس سے زیادہ جھکنے کی حاجت نہیں ہے،
ٹھیک ہے۔ اور دیگر ارکان کے اندر بھی عورت کے لیے مرد سے کچھ مختلف احکام،
بالکل اس کے اوپر پوری پوری کتابیں فقہ احناف کی لکھی ہوئی ہیں، تفصیلی فتاوی دار الافتاء سنت سے جاری ہوئے ہیں، کہ عورت اور مرد کی نماز کے درمیان کئی اعتبار سے احادیث طیبہ کی روشنی میں فرق موجود ہے، عورت کے لیے ہر اس معاملے کو اختیار کیا گیا ہے کہ استر لہن، کہ جو ان کے لیے زیادہ ستر کا سبب بنتا ہو، ذریعہ بنتا ہو، زیادہ ان کے جسم کو چھپانے والا ہو۔
ठीक है जी, मजीद सवाल।
तो अल्लाह की रहमत से जो शख्स मदनी माहौल से या दीनी माहौल से वाबस्ता होता है, वो एक चीज से इनकार करता है कि सोने की अंगूठी भी नहीं पहनूंगा और मेहंदी भी नहीं लगाऊंगा, ऐसी हालत में शादी पर अक्सर फितना खड़ा होने का डर होता है, और ला इल्मी की वजह से, इल्म दीन की कमी होने की वजह से कुछ लोग दीन के हवाले से बहुत गलत बातें कर जाते हैं, तो ऐसी हालत में दूल्हे वाले को या दूल्हे को क्या करना चाहिए?
जी, दूल्हा कह तो रहा है लेकिन सामने वाले तैयार नहीं, और इसके जवाब में उल्टा कुछ और कह रहे हैं इसे। बहरहाल दूल्हा को क्या करना चाहिए?
हिकमत अमली से काम लेना चाहिए। देखिए, खिलाफ शरीयत जो बात होगी उस पर तो कोई कंप्रोमाइज नहीं है।
ठीक
के हदीस पाक में वाज़ेह तौर पर सही बुखारी शरीफ की और दीगर कई किताबों की हदीस पाक है कि हुज़ूर पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि ला ताअता लिल मखलूकिन फी मासियतिल खालिक, कि किसी मखलूक की इताअत करना अल्लाह तबारक व ताला की नाफरमानी के मामले के अंदर जायज़ नहीं है। जहाँ अल्लाह पाक की नाफरमानी हो रही है वहाँ तो कोई आपको मशवरा भी नहीं दे सकता कि आप वो नाफरमानी वाला काम कर लें। अब यह है कि उनको किस तरीके से समझाना है, ये हिकमत अमली के साथ हो सकता है कि प्यार और मोहब्बत के साथ उन्हें समझा दें कि मैं इस तरह का काम नहीं करूँगा, या किसी समझदार शख्स को मिला दें उनसे ताकि वो उनको समझा दें कि इस तरह की जो खुराफात हैं और खिलाफ शरा काम है इसके अंदर मैं किसी सूरत शरीक नहीं हूंगा।
ठीक है, और अंगूठी लेने में तो कोई मसला नहीं है, पहनना मना है मर्द को, बिलफर्ज बाज के यहाँ रसूमात में है ये कि वो दूल्हे को दी जाती है, वह पहना ही जाती है वैसे, तो ना पहने उसकी डिबिया ले लें, सोना अपने इस्तेमाल में ले।
उनका बनवाना भी गलत है, सुनार का बनाना भी गलत है कि जो अंगूठी ऐसी है कि जो मर्दाना इस्तेमाल में ही आएगी तो उसको बनाना ही नहीं चाहिए, उनको देना भी नहीं चाहिए। लेकिन बहरहाल अगर इसने ले ली और इसी नियत से ली कि चलें इसको जो है
सोना,
सोना बना लेंगे इसका, तो फिर इस सूरत में ये जायज हो जाएगा।
सही है, और ये उनको कह दें कि भाई आप अपनी बेटी को ये जेवर और दे दें, अगर आपको देना ही है जूते इतना तो यही एक अंगूठी आप अपनी बेटी को यानी इसकी होने वाली दुल्हन को मिल जाएगी,
हो सकता है
ये मशा देना चाहिए,
बिल्कुल दे सकते हैं।
ठीक है जी, मजीद सवाल।
शाहिद टेलर मास्टर पिपला से बोल रहा हूँ जी। मेरे पास मदनी कुर्ते भी आते हैं, वो भी मैं बनाता हूँ, लेकिन दूसरे कॉलर वाले भी तंग करते हैं कि वो भी हमें बना के दे, इसमें ये हम बना सकते हैं, शरीयत हमें ये इजाजत देती है कॉलर वाले भी हम बना के दें या नहीं? और एक और मसला ये है कि कोई कपड़ा बच जाए किसी का एक टुकड़ा जेब का हो तो फिर हम दूसरी कमीज को लगा देते हैं, उनका नहीं होता, तो क्या इसमें भी हमारी पकड़ होगी, इसके बारे में?
जी, कॉलर बनवाने के लिए लोग इनको कहते हैं तो
हाँ, तो कॉलर बनाना कोई नाजायज काम तो नहीं है।
ठीक,
कॉलर बिल्कुल बनाए जा सकते हैं, इसमें कोई हर्ज नहीं है, वो ठीक है। हमारा एक अंदाज है, हमारा एक तरीक़ेकार है कि हम इस अंदाज का लिबास पहनते हैं, लेकिन अमीर अल सुन्नत ने या किसी भी बुजुर्ग ने कभी इसको नाजायज़ तो नहीं कहा कि ये नाजायज़ हो, बिल्कुल पहन सकते हैं तो इसे बना भी सकते हैं।
सही,
और जहाँ तक रहा कपड़े का बचना और उसको दूसरों के कपड़े में लगा देना, ये तो वाज़ेह तौर पे नाजायज़ और हराम काम है कि कपड़ा किसी और का और लगा किसी और के लिबास में देना, उसके सूट के अंदर लगा देना जायज़ नहीं है। उसके लिबास में से जो कपड़ा बचे और उसकी एक वैल्यू बनती है, जैसे बाज़ औक़ात बड़े कपड़े होते हैं जो अच्छी बड़े हिस्सा बन जाते हैं, तो अब वो कपड़ा तो ऐसा नहीं हो सकता कि आप अपने पास रख लें या अपने किसी और ग्राहक को लगा दें, वो तो उसे वापस करना होगा। फिर उसकी मर्जी है, वो कहता है कि भाई ठीक है इसे आप किसी और काम के अंदर इस्तेमाल कर लें, तो फिर आप इस्तेमाल कर सकते हैं। और बाज़ औक़ात छोटी छोटी जो चिंद्रियाँ पड़ी हुई होती हैं, छोटे छोटे से टुकड़े बचते हैं कपड़े के, तो वो आप वो फेंक देने का उर्फ है, वो आमतौर पर ग्राहक लेता भी नहीं है, तो उसे चाहे तो अपने पास रख सकते हैं, और बेहतर तरीक़ेकार ये है कि वो भी ग्राहक के इल्म के अंदर ले आए ताकि किसी तरह का कोई शको शुबा ना रहे।
ठीक है, जमात में इमाम साहब ने दूसरी रकत में अत्तहियात में बैठना था मगर खड़े हो गए, लोगों ने अल्लाह अकबर कहा, पीछे से किसी ने अल्लाह अकबर कहा, वो फौरन बैठ गए, तो सईदा साहब नहीं किया, क्या होना चाहिए?
गुनाहगार हुए, एक तो इमाम साहब गुनाहगार हुए, लुकमा लेने की वजह से तो सबकी नमाज गई।
अच्छा।
यानी अगर तो खुद बैठ जाते वैसे ही तो भी गुनाहगार होते, और उन पर लाजिम होता कि फौरी तौर पर खड़े हो जाते, और फिर इस सूरत में मुमकिन था कि फिर इस सूरत में आखिर में सईदा साहब की वजह से नमाज हो जाती, लेकिन ये तो बैठे ही रहे, तो इस सूरत में तो इन्होंने मकरूह तहरीमी का इर्तिकाब किया, इनकी नमाज तो वैसे ही वाजिब अदा हो गई, दोबारा पढ़ने वाली होगी क्योंकि जानबूझ के इन्होंने वाजिब का ترک کیا ہے کہ ان پر لازم تھا کہ فوری کھڑے ہو جاتے، یعنی کھڑے ہو کر بھی بیٹھ گیا اگر کوئی چوتھی رکعت میں، چار رکعت والی نماز تھی اور دوسری رکعت کا قعدہ چھوڑ کے سیدھا کھڑا ہو گیا تو بھی اس کو بیٹھنے کی اجازت نہیں ہے، اور اگر بیٹھ بھی جائے تو اس پر لازم ہے کہ واپس سیدھا کھڑا ہو جائے اور آخر میں سجدہ صاف کرے، لیکن اگر کوئی بیٹھا رہ گیا اور پھر اس کے بعد وہ کھڑا بھی نہیں ہوا تو اس صورت میں نماز کو دوبارہ پڑھنا پڑے گا. لیکن یہاں تو کنڈیشن ہی الگ ہے کہ امام کو پیچھے سے غیر محل کے اندر لقمہ دیا گیا، یعنی اس مقام پہ لقمہ دیا گیا جہاں لقمہ دینا نہیں چاہیے تھا، اور امام صاحب نے وہ لقمہ لے بھی لیا. تو جب کوئی ایسی جگہ ہو کہ جہاں لقمہ نہیں دینا چاہیے اور مقتدی اس مقام پہ لقمہ دے دے تو مقتدی کی نماز تو گئی، امام نے جو لقمہ لیا تو امام کی بھی گئی، اور جب امام کی گئی تو پیچھے جتنے افراد موجود ہیں سب کی نماز ٹوٹ جائے گی، تو یہ نماز دوبارہ پڑھی جائے گی.
اچھا، تو اس میں لقمہ دینے والوں کو بھی بہت زیادہ احتیاط چاہیے، یا یہ مسائل تو سیکھنا چاہیے نا کب دینا کب نہیں دینا.
اصل میں لوگ ظاہر ہے کہ علم دین سے تو دوری ہمارے دور کے اندر موجود ہی ہے، اور کئی مرتبہ ہم بھی بیان کر چکے ہیں لقمے کے مسائل، و خاص طور پر اس مسئلے کے اندر تنبیہ کی گئی ہے کہ چند ایک مقامات ہوتے ہیں کہ جہاں لقمہ دینا نہیں چاہیے لیکن لوگ عمومی طور پر اس مقام پہ لقمہ دے رہے ہوتے ہیں، اور ان میں سے بہت بڑی تعداد یہی والی ہے،
یہ اس طرح کہ
قعدہ اولا چھوٹ جاتا ہے، امام صاحب سیدھے کھڑے ہو جاتے ہیں اور اس کے بعد وہ لقمہ دے رہے ہوتے ہیں. تو اس مسئلے کو دوبارہ سمجھ لیجئے کہ جب امام صاحب چار رکعت والی نماز پڑھا رہے ہیں یا مغرب کی تین رکعتیں پڑھا رہے ہیں اور وہ قعدہ اولا چھوڑ کر، پہلا قعدہ چھوڑ کر کھڑے ہو جاتے ہیں، بالکل سیدھے کھڑے ہو چکے ہیں، تو اس صورت میں لقمہ دینے کی اجازت نہیں ہے. اگر پیچھے سے کسی نے لقمہ دیا تو اس صورت میں اس کی نماز ٹوٹ جائے گی، امام صاحب کو اس موقع پر لقمہ لینے کی اجازت نہیں. اگر انہوں نے لقمہ لے لیا تو اس صورت میں امام صاحب کی نماز چلی جائے گی، اور امام صاحب کی نماز گئی تو پیچھے سب کی نماز چلی جائے گی. لہذا اگر امام صاحب سیدھے کھڑے ہو چکے ہیں تو اب کسی صورت بھی ان کو لقمہ نہ دیجیے. اب بیٹھنے کی ان کو ویسے بھی اجازت نہیں ہے، یہ واجب ترک ہو گیا کہ قیام کے فرض کے اندر آ گئے ہیں، فرض کے جو قیام کا جو فرض ہے اسے ادا کر رہے ہیں، اب انہوں نے آخر کے اندر سجدہ صاف کرنا ہے، اس سے نماز ان کی ہو جائے گی اور پیچھے جتنے افراد ہیں ان کی نماز ہو جائے گی، تو اس موقع پر لقمہ نہیں دینا چاہیے. ہاں اگر امام صاحب ابھی بالکل سیدھے کھڑے نہیں ہوئے،
ٹھیک،
بیٹھنے کے قریب ہیں تو لقمہ دینے میں کوئی مسئلہ ہی نہیں ہے، سجدہ صاف بھی لازم نہیں ہوگا، اور اگر کھڑے ہونے کے قریب ہیں لیکن ابھی کمر سیدھی نہیں ہوئی ان کی تو پھر اس صورت میں ان کو لقمہ دے سکتے ہیں، اور بیٹھ جائیں گے تو ان کو سجدہ صاف کرنا پڑے گا. لیکن عام طور پہ چونکہ ہمارے یہاں ہوتا یہ ہے کہ امام بالکل سیدھے کھڑے ہو چکے ہوتے ہیں، کیونکہ ایک سنت یہاں پہ اور چھوٹتی ہے کہ عمومی طور پر جو آئمہ تکبیرات انتقالات کہتے ہیں، ایک رکن سے دوسرے رکن میں جانے والی تکبیر کہتے ہیں، تو وہ بیچ میں آ کے کہہ رہے ہوتے ہیں
کھڑے ہونے کے بعد، یعنی
تو پھر کھڑے ہونے تک وہ پوری ہوتی ہے، ورنہ ہونا یہ چاہیے جو سنت طریقہ کار ہے وہ یہ ہے کہ جب آپ ایک رکن سے دوسرے رکن کے اندر جا رہے ہیں، جیسے قیام سے رکوع کے اندر جا رہے ہیں، تو تکبیر کی ابتدا یہ قیام سے ہونی چاہیے اور انتہا یہ رکوع کے اندر ہونی چاہیے، یہ سنت طریقہ کار ہے. تو بہرحال اس موقع پر لقمہ ہرگز امام صاحب کو نہیں دینا، دیں گے تو آپ کی نماز ہی ٹوٹ جائے گی.
یہ چند مسائل لکھ کے تو نہیں لگا دینے چاہیے ویسے، جیسے بورڈ لگتے ہیں نا کئی جگہ پہ، یہ غلطی ہے، یہ آپ کہیں ہم دیکھا فولڈ کیے ہوتے ہیں،
دو تین چیزیں جو ہے وہ بورڈ بنا کے یہ مساجد کے اندر لگنا چاہیے،
اور رمضان میں یہ لگ جائے کہ بھئی آپ نے اگر دعائے قنوت بھول گئے تکبیر قنوت تو آپ نے لقمہ نہیں دیا.
انشاءاللہ امیر السنت سے عرض کرتے ہیں، امیر السنت اس کو بیان بھی فرمائیں گے، اور ممکن ہے کہ اس پہ اچھا مشورہ بھی عطا فرمائیں گے، تو پھر ہماری دعوت اسلامی کی طرف سے جب کوئی چیز نکلتی ہے
اور ماشاءاللہ
الحمدللہ پھر وہ عام بھی ہوتی ہے اور وہ اس کو رواج بھی ملتا ہے الحمدللہ،
عام بھی، اور پھر ظاہر امیر السنت کا ایک نام ہوتا ہے تو مسجدوں میں قبول بھی کر لیتے ہیں اس کو اور رائج بھی کرتے ہیں الحمدللہ، ہونا یہی چاہیے. بہرحال اگر نہ بھی ہو لیکن یہ مسائل تو سیکھنے چاہیے. ایک جگہ ہوا صاحب حسان صاحب، کسی نے لقمہ دیا تو امام صاحب تھے سمجھدار تھے، انہوں نے کہا کہ بھائی یہ اس کی تو گئی، اب یہ بکیا کی بھی خراب کرنے کے چکر میں ہے، تو مطلب نماز توڑ دے گا، امام نہیں بیٹھ رہے، امام اپنی رکعت جاری کرتے رہے، اسی طرح پڑھتے رہے، دوسری کے بعد اب یعنی تیسری رکعت وہ شروع ہوا، وہ ایک مرتبہ کہا، دو مرتبہ کہا، تین، کیا کیا کرنا چاہیے؟
میں نے خود اس حوالے سے بعض جھگڑے دیکھے مسجدوں کے اندر، نہیں مانتے بھائی امام صاحب کی غلطی ہے. بھائی امام صاحب کی غلطی صرف یہ تھی کہ وہ بھولے سے کھڑے ہو گئے، باقی اس کے بعد ان کا بیٹھنا نہ بیٹھنا یہ ان کی غلطی نہیں ہے، وہ درست جگہ پر ہیں، آپ غلطی کر رہے ہیں. اب ان کو زبردستی آگ میں بٹھانا ہی ہے تو یہ آپ نہیں بٹھا سکتے ان کو.
है इस तरह के बहरहाल वे कहते रहते हैं, और इमाम साहब नहीं बैठे तो बाद में इमाम साहब से झगड़ा कर रहे हैं, आप बैठे नहीं हैं हजरत, आपको जो है ना वो हमने इतनी दफा कहा है। तो उन्होंने बाद में ऐलान किया कि आप जिन्होंने भी कहा है वो सब अपनी नमाज दोहरा लें, अपनी नमाज दोहरा लें, कि मैं उनकी नमाज तो नहीं हुई है।
ये तो वो क्या जलती पर तेल का काम कि नमाज तुम्हें दोहराना पड़ेगी,
दोहराना पड़ेगी। तो आप उसने ऐलान किया कि भाई जिन्होंने भी लुकमा दिया था हमने अपनी नमाज दुरुस्त कर ली है, हमसे एक गलती थी उसका जो तरीकाकार था वो हमने कर लिया, लेकिन अब आप लोग जिनकी रह जिन्होंने ये किया है तो वो अपनी। अच्छा इसमें एक हो दो तीन हो जितने भी कहें,
जाहिर सी बात है असल में जो लुकमा देना है ना ये
कलाम
कलाम करना है, और नमाज में कलाम करने से मना किया गया, गुफ्तगू करने से मना किया गया, सिर्फ जरूरत की वजह से इसकी इजाजत दी गई और इस मकाम पे इसकी जरूरत नहीं है।
ठीक है,
सज्दा सहव के जरिए इसकी तलाफी हो सकती है, वाजिब छोड़ के वो फर्ज की तरफ आए हैं।
सही है, अलबत्त चार रकते हैं या दो रकते हैं, अब इमाम अगर पांचवी के लिए खड़ा हो जाए और फजर पढ़ा रहे हैं तो वो तीसरी के लिए खड़ा हो जाए कि जिस वक्त उसको बैठना फर्ज था, तो अब आप लुकमा दे सकते हैं, आप फौरन आप दें, इमाम साहब खड़े हो गए तब भी दें, ये लुकमा देने का महल है, यहाँ पर आप लुकमा दें। हमारी जो टोटल गुफ्तगू है वो है दो रकत के बाद जब हम बैठते हैं उस पर हैं, क्योंकि वो बैठना वो कायदा ये कायदा उला कहलाता है और ये वाजिब है। अगर भूले से रह गया तो इसका इजाला सजदा साहब से हो जाएगा, आखिर में सजदा साहब से इसका इजाला हो जाएगा, लेकिन जो आखिरी रकत वाला कायदा होता है तो वो कायदा अखीरा है, वो फर्ज है, उसमें बैठना ही है। तो अब अगर वो रह जाता है तो फिर कहीं ऐसा ना हो कि नमाज ही फसाद की तरफ चली जाए, तो यहाँ शरीयत इजाजत देती है तो उसमें उनको चाहिए कि वो लुकमा दें, बल्कि यहाँ लाजिम है कि वो जिनको भी पता है तो वो उस हवाले से वो लुकमा दें, और यहाँ देना भी जायज़ है और इमाम का फौरन उस लुकमे को लेना भी जायज़ है। हाँ फिर खड़े हुए क्या हुआ उसके हवाले से डिटेल तफसील है कि उसमें सईद साहब, बल्कि सईद साहब का बता ही दें कायदा खिरा के हवाले से, तो इसमें वही डिटेल तफसील है जो आपने अगर फौरन बिल्कुल थोड़ा करीम
बैठ जाए वो फौरी तौर पर और खड़ा होने के करीब है तो फिर सईद साहब उसके ऊपर लाजिम होगा, फिर वो डिटेल अलग हो जाती है कि वो बैठा था या सिरे से बैठा नहीं था, वो फिर इंशाल्लाह।
नाज़रीन किराम प्रोग्राम आपने मुलाहजा किया, अपना फीडबैक भी जरूर दीजिएगा। प्रोग्राम का वक्त अपने इख्तिताम को पहुंचा, आपसे इजाजत चाहते हैं, फिर मानिए।
हादियो रहनुमा हमारे गुलामा, हो कभी दरपेश जो कोई मसला, पूछ ले हाजिर हो हम इनकी बारगाह।